जिसको हम कह सकते हैं कि बहुत ही ज्यादा स्ट्रेटेजिक लेवल पे जो है वॉशिंगटन के साथ हिंदुस्तान जो है अब खड़ा दिखाई पड़ रहा है। ये एक जो है एक पॉलिसी शिफ्ट है, हम इसको कह सकते हैं हिंदुस्तान के फॉरेन पॉलिसी के हिसाब से। अब तक किस तरह से हिंदुस्तान इस तरह से स्ट्रेटेजिकली जो है अमेरिका के साथ कभी इंगेज नहीं हुआ था, जो ये पहली बार जो है हम लोग ये यहाँ पे देख रहे हैं। और ये मैं आपको बता दूं कि इसका विरोध जो है भारत में होगा। यहाँ पे बहुत सारा एक सेक्शन है जो इस तरह से अमेरिका के साथ या किसी भी दूसरे देशों के साथ इस तरह से आउट ऑफ द वे जाकर के मिलिट्री अलायंस करना, स्ट्रेटेजिक पार्टनरशिप करना, वो उसके मीडिया में से लोग हैं, ऐसे एक्सपर्ट्स भी हैं हिंदुस्तान में जो इसका विरोध कर रहे हैं। तो ये एक जो है ये फिलहाल अभी ये चूंकि ये बिल्कुल डेवलप हो रहा है, इसलिए इसके ऊपर कोई बहुत बड़ा कोई हम कुछ अभी बता नहीं सकते कि भाई कि और भी क्या क्या बातचीत जो चल रही है अभी उसमें क्या हो सकता है। लेकिन जहां तक बात जो है, जो मोटा मोटी जो बात जो हमें समझ में आ रहा है कि जो भारत और अमेरिका के बीच में जो बातचीत हो रही है उसमें जो है वो टेररिज्म है, स्ट्रेटेजिक पार्टनरशिप है, क्लाइमेट है
जी,
और रीजनल ग्रुपिंग्स को लेकर के ये जो बातचीत होगी। और ऑफ कोर्स जो बिजनेस जो है मेक इन इंडिया जो मोदी साहब का जो एक ये है, वो ये मूल जो ये मेन चार पांच पॉइंट्स हैं जिसपे बातचीत होगी,
जिसपे बातचीत हो रही है। हम बात करते हैं अपने जहाँ रजा रूमी हमारे साथ यहाँ अमरीका से उन्होंने हमें ज्वाइन किया है। रजा रूमी की बहुत गहरी नज़र है पाकिस्तान भारत ताल्लुकात के ऊपर, लिखते हैं और छपते हैं बाकायदा। रजा, इस बारे में पाकिस्तान ने अपने तहफ़ात का इजहार किया है, क्योंकि ये कहा जा रहा है इतलात के मुताबिक कि अमरीका के सदर और भारत के वज़ी अजम के दरमियान पाकिस्तान के बारे में भी कुछ बातें की जाएंगी। ख़ास तौर पर हवाला दिया जा रहा है वही F-16 तैयारों की फ़रोख के बारे में, जो पहले ही तातुल का शिकार है, और उसके बाद जो पाक चीन इक्तसादी राहदारी है उसके बारे में। पाकिस्तान को अब ये जो नई सारी सूरत हाल सामने आ रही है और ख़त्ते में उसका जो इम्पेक्ट होने जा रहा है पाकिस्तान, जैसा कि डॉक्टर मुनीश ने बताया कि बहुत सारे समझौते और टेक्नोलॉजी के मैदान में ख़ास तौर पर जो सूरत हुई है उसको देखते हुए पाकिस्तान के तहफ़ात कहाँ तक दुरुस्त करार दिए जा सकते हैं और उसको आप किस तरह से बयान करेंगे हमारे सुनने वालों के लिए?
जी देखिए, तारीखी तौर पर तो जैसे सबको मालूम है कि हिंदुस्तान और अमेरिका के ताल्लुकात उस तरह के नहीं थे जैसे कि अभी हम देख रहे हैं, क्योंकि हिंदुस्तान की पोजीशन नॉन अलाइंड होती थी, यानी कि किसी भी बड़ी सुपर पावर के साथ जो है वो अलाइंस से गुरेज करते थे। मगर ये अब कोल्ड वॉर के ख़त्म होने के बाद और जो हमारे खत्ते में जो तब्दीलियां अब ज़रूर पजीर हो रही हैं, तो ये पॉलिसी बदल गई है। और ना सिर्फ हिंदुस्तान और अमेरिका जो हैं वो उन्होंने अपने ताल्लुकात को बहाल किया है बहुत हद तक, बल्कि उसको एक नई नहज पर ले गए हैं, जिसको इन्होंने अभी कहा स्ट्रेटेजिक लेवल के ऊपर, जिसमें कि न्यूक्लियर क्लब में शमूलियत भी है, सप्लायर ग्रुप में शमूलियत है, मिसाइल टेक्नोलॉजी के हवाले से, यानी कि वो एक बहुत ही एलिवेटेड किस्म की का अब ये रिलेशनशिप बन गया है। मगर ये इसके पीछे क्या अवामिल है, सबसे बड़ा देखिए इशू तो इसके पीछे चीन है, क्योंकि चीन की बढ़ती हुई कुव्वत और उसकी बाशी जो ताकत है वो दोनों अमेरिका और हिंदुस्तान जो हैं वो उससे थोड़े से खायफ हैं, और इसलिए उनके लिए बेहतर जो है वो यही रहता है कि वो आपस में उस तरह का एक दिफाई और माशी इतिहाद करें जैसे कि चीन का जो जो पावर है वो और जो 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 असर है वो किसी हद तक मैनेज हो सके। और पाकिस्तान इस पूरी गेम में पाकिस्तान का जो दिफाई ताबुन रहा है अमेरिका के साथ वो अभी भी है, मगर अब तो अफगानिस्तान में क्योंकि फौजों का इनखिला हो रहा है तो इस वजह से पाकिस्तान जो है वो उसने ये किया है कि ये अब दोस्ती पाकिस्तान और ये भारत और चीन की, भारत और अमेरिका
की,
उसमें बेहतरीन रास्ता ये है कि वो चीन के साथ मुकम्मल अपना अलायंस जो है वो रखे। इसीलिए आपने देखा कि राहदारी का मंसूबा भी वो है जो अप्रूव हुआ और अब बड़े पे काम भी हो रहा है।
अच्छा, हम बात करते हैं हमारे दिफाई तजियाकार ब्रिगेडियर रिटायर्ड इमरान मलिक ने हमारे साथ हैं इस वक्त, हमारे प्रोड्यूसर ने हमें बताया। अस्सलाम वालेकुम ब्रिगेडियर साहब। بگیر صاحب یہ بتایا ابھی ڈاکٹر منیش کمار بتا رہے ہیں کہ یہاں پر بہت سارے جو ظاہر ہے کہ واشنگٹن میں کافی چیزوں کے اوپر پیش رفت ہو رہی ہے اور بہت ساری چیزیں ایسی ہیں جو خاص طور پر دفاعی شعبے میں اور ٹیکنالوجی کے شعبے میں جس میں بھارت کو کافی زیادہ تعاون کی پیشکش کی جا رہی ہے امریکہ کی طرف سے. اور یہ بھی بات کہی جیسے کہ رضا رومی نے ابھی کہ ظاہر ہے کہ جب پاکستان اور بھارت کے بارے میں بات ہوتی ہے تو بھارت کے تحفظات ہیں گوادر بندرگاہ کے بارے میں, چین اقتصادی راہداری کے بارے میں. آپ یہ بتائیے گا کہ جب امریکہ اور بھارت کی طرف سے دونوں ملکوں کی طرف سے دباؤ بڑھتا ہے تو اس صورت میں کیا پاکستان کا رجحان فطری طور پر چین کی طرف نہیں ہو جائے گا کہ وہ اس سے اور بھی زیادہ مضبوط تعلقات قائم کرے؟ اور جب دونوں ملک اس طرح کریں گے اور وہاں پر امریکہ اور بھارت کا یہ موقف ہونا ہوگا یا پوزیشن ہوگی یا وہ اس طرح سوچ رکھتے ہوں گے کہ اس کے اثر کو روکا جا سکے چین کو اس علاقے میں, تو کیا اس طرح ایک نیا تنازع یا نئی جسے کہنا چاہیے بیلنس آف پاور جو ہے اس میں کچھ پرابلم نہیں آ جائے گا؟
میرے خیال میں دراصل آپ نے بالکل صحیح اس کو پن پوائنٹ کیا ہے کہ اصل مسئلہ بھی کیا ہے. دیکھیے امریکہ اور انڈیا کے جو بائیلیٹرل ریلیشنز ہیں وہ اس وقت بہت عروج پہ ہیں, بہت اوپر جا رہے ہیں, اور اس کی ایک خاص وجہ ہے. اور وہ وجہ یہ ہے کہ امریکہ نے, یونائٹڈ اسٹیٹس نے انڈیا کو جو ایک ابھی رول بتایا ہے یا اس کے لیے تجویز کیا ہے یا اس کو دے دیا ہے رول, وہ ہے کہ وہ انڈیا کو دیکھنا چاہتے ہیں ایز اے نیٹ پرووائڈر آف سیکیورٹی ان دا ایشیا پیسیفک. اب ایشیا پیسیفک ریجن میں وہ انڈیا کو یا ہندوستان کو دیکھنا چاہتے ہیں ایز اے نیٹ پرووائڈر آف سیکیورٹی, کہ ہندوستان ایک ایسی قوت بن جائے جو کہ چھوٹے ممالک کو سیکیورٹی پرووائڈ کرے, جو کہ انڈین اوشن میں جو ایسٹ اور ویسٹ کا ٹریڈ جو ہے, ایسٹ اور ویسٹ ٹریڈ کو ڈومینیٹ کرے اور وہاں پہ وہ اپنی ڈومینیشن کو اسٹیبلش کرے. تو اس کا مطلب یہ ہوا کہ اگر ہندوستان اتنی قوت اختیار کر لیتا ہے تو وہ پھر انڈین اوشن میں خاص طور پر اور جنرلی
اور اسپیشلی بے
آف بنگال اور اریبین سی میں وہ اپنی ڈومینیشن کریٹ کرنا چاہتا ہے. تو اس والے حصے کو, انڈین اوشن کے حصے کو, تو انڈیا دیکھ بھال کرے گا, پیسیفک اوشن میں امریکہ خود کرے گا, اور گول وہاں پہ جاپان اور آسٹریلیا اور ساؤتھ کوریا وغیرہ کی مدد سے, ویتنام کی مدد سے وہ پیسیفک اوشن کو اور ساؤتھ چائنا سی کو ڈومینیٹ کرنے کی کوشش کرے گا. تو اگر یہ ڈویژن آف رسپانسبلٹیز ہے تو یہ پھر لازم ہے کہ ہندوستان کو وہ تمام قوتیں دی جائیں جو کہ اس کام کو پورا کرنے کے لیے ہندوستان کی جو ریکوائرمنٹ ہوگی. تو اسی لیے ہندوستان کو تمام جوہری یعنی کہ نیوکلیئر فیسلٹیز پرووائڈ کی جا رہی ہیں, تمام ملٹری ٹیکنالوجیز وہاں پہ ٹرانسفر کی جا رہی ہیں, وہاں پر میک ان انڈیا پروگرام کے تحت وہ ٹیکنالوجیز ٹرانسفر کر کے وہاں پہ جو ان کی مینوفیکچرنگ فیسلٹیز جو ہیں وہ وہاں پہ کریٹ کی جا رہی ہیں. تو یہ ایک ایسا لاپ سائڈڈ بیلنس ہو جائے گا اس ساؤتھ ایشین ریجن میں خاص طور پہ, کہ اس کے لیے پاکستان کو ظاہری بات ہے کچھ نہ کچھ تو کرنا پڑے گا.
اس کے ریزرویشنز ہو گئے.
ایک دفعہ بات کی کہ جب امریکہ انڈیا کو نیوکلیئر اور ملٹری امداد یا سہولیات پرووائڈ کرتا ہے اگینسٹ چائنا, تو انویریبلی انیویٹیبلی وہ جو جوہری قوت ہے, نیوکلیئر پاور جو ہے قوت جو ہے, اور جو ملٹری قوت ہے وہ پاکستان کے خلاف بھی استعمال ہو سکتی ہے, اس کے اوپر کوئی قدغن نہیں ہے. اور جب پاکستان ہندوستان کی کیپیبلٹیز کو دیکھتا بڑھتے ہوئے تو وہ ایک اسٹریٹجک بیلنس کو اسٹرائک کرنے کے لیے وہ اپنی قوت بھی بڑھانے کی کوشش کرتا ہے, اور اس لیے وہ چائنا کے ساتھ اور
چین کے ساتھ اور اس کی طرف ہو جائے گا.
ایک آخری بات میں یہاں پہ کہہ دوں کہ جتنا امریکہ کو بات سمجھنی ضرور چاہیے کہ اور انڈیا کو بھی, کہ جتنا کنونشنل فورسز میں پاکستان اور انڈیا کی کنونشنل فورسز میں جتنا گیپ بڑھے گا اتنا ہی پاکستان کی ریلائنس اپنی نیوکلیئر ایسٹس کے اوپر زیادہ ہو جائے گی, اور جتنی اپنی پاکستان کی جو ریلائنس نیوکلیئر ایسٹس میں زیادہ ہوگی اتنا ہی نیچے اس کا نیوکلیئر تھریش ہولڈ بھی آ جائے گا.
اچھا.
تو امریکہ کو یہ بات سمجھنی چاہیے اور کوئی ایسا کام نہیں کرنا چاہیے کہ جس سے اس
طاقت کا توازن بگڑے,
آرمز ریس شروع ہو جائے اور نیوکلیئر تھریش ہولڈ اتنی نیچے آ جائیں کہ ان اے فلیش آف اے سیکنڈ بفور انٹرنیشنل اوپینین کین گیٹ ان ٹو پلے یہاں پہ کوئی بہت بڑا حادثہ ہو جائے.
میرے خیال میں یہ بہت ہی کریٹیکل سی سچویشن ایمرج کر رہی ہے جس میں پاکستان ہندوستان کو بھی بہت سوچ سمجھ کر چلنا ہوگا اور سب سے زیادہ سوچ سمجھ کر چلنا ہوگا امریکہ کو.
امریکہ اس کے بارے میں ہم بات کرتے ہیں کہ امریکہ کا کیا رول ہونا چاہیے پاکستان اور بھارت کے درمیان تعلقات کو بہتر بنانے کے لیے اور اس خطے میں طاقت کے توازن کو نہ بگڑنے دینے کے لیے. لیکن پہلے ایک بات کرتے ہیں ڈاکٹر منیش کمار, بتائیے گا فرمائیے گا کہ 2015 میں وزیر اعظم مودی نے پاکستان کا اچانک دورہ کیا لیکن اس کے بعد پٹھان کوٹ پر ایک دہشت گرد حملہ ہوا جس کے بعد رابطہ کاری کہہ لیجیے یا بات چیت کہہ لیجیے کوئی بھی صورت جو ہے وہ ممکن نہیں رہی. اچھا اب کیا ہوا بھارت کی طرف سے اس پاکستان کو اس حملے سے ذمہ دار بالکل بری ذمہ قرار دے دیا گیا کہ پاکستان کی اس میں کسی طرح کی کوئی ذمہ داری نہیں آتی جو کہ اپنی نوعیت کی پہلی بات ہے, بڑی مثبت پازیٹیو بات بھی ہے. تو ایسی صورت میں کیا یہ چیلنج نہیں آ جاتا کہ جب بھی دونوں ملکوں کے درمیان بات چیت یا رابطہ کاری کی صورت ہوتی ہے اور دہشت گردی کا بھی کوئی نہ کوئی واقعہ آ جاتا ہے جس کی وجہ سے صورتحال مختلف ہو جاتی ہے, کیا دونوں ملکوں کو اس چیلنج کا مقابلہ نہیں کرنا چاہیے کہ جو صورتحال بھی سامنے آئے جو بھی معاملات ہوں اس کے باوجود ان کی بات چیت کا راستہ بند نہ ہو, اس کے لیے کیا کرنے کی ضرورت ہے دونوں ملکوں کو پاکستان کو اور بھارت کو؟
دیکھیے پہلے ایک بات تو یہ ہے کہ جو ہندوستان میں جو این ایس اے اور جو ہمارے جو انویسٹیگیشن ایجنسیز ہیں جو پاکستان کو جو کلین چٹ دیا گیا ہے وہ یہ کہا گیا, پہلی بار اس طرح کا ایک سگنل دیا گیا کہ جو پٹھان کوٹ کے جو اٹیک ہوئے تھے اس میں پاکستان کی سرکار کے یا پاکستان کے اسٹیٹ کی طرف سے کوئی ایجنسی کی طرف سے یہ کام نہیں کیا گیا ہے, لیکن پاکستان کے اندر میں جو ان جس کو کہہ سکتے کہ نان اسٹیٹ ایکٹرز جو ہے وہ ان کا جو ہے ہاتھ رہا ہے. صرف وہ کلین چٹ کا مطلب یہ نہیں کہ پاکستانی کا ہاتھ نہیں تھا, اس کا مطلب یہ تھا کہ پاکستانی سرکار یا اس کی ایجنسی اس میں انوالو نہیں تھی, ایک بات. دوسری بات یہ ہے کہ ہندوستان اور پاکستان کو تو اگر بات چیت کرنی ہے تو اس بات پہ تو دونوں کو ایک ساتھ بیٹھنا ہی پڑے گا, دونوں کے ایک دوسرے کے جو ڈومیسٹک پرابلمس ہیں دونوں سرکاروں کی, جو ہر ہندوستان میں بھی جو سرکار ہے پاکستان سے جب بات کرتی ہے تو بہت سارے لابیز ہندوستان میں بھی ہیں جو اس طرح سے جو ہے وہ اس میں اڑچن جو ہے اس میں کھڑے کرتے ہیں تاکہ بات چیت جو ہے کسی طرح سے ڈیریل ہو جائے. اسی طرح سے پاکستان میں بھی انٹرسٹ گروپس ہیں جو نہیں چاہتی وہ ہندوستان اور پاکستان کے بیچ میں جی. تو اس کے لیے لیڈرشپ چاہیے ہوتی ہے, یہ بہت ہی امپورٹنٹ ہے. اور جو میں اس بار آپ کے ذریعے میں بہت بار چیز کئی بار اس چیز کو کہہ چکا ہوں کہ نواز شریف صاحب اور مودی صاحب کے بیچ میں جو انڈرسٹینڈنگ تھی وہ ایک راستہ وہ دکھا رہی تھی, کس طریقے سے ہم نے دیکھا تھا کہ پچھلے ڈیڑھ سالوں سے بہت ساری ڈیسیزنز بہت سارے جو میٹنگز جو ہیں وہ بنا میڈیا کو بتائے ہوئے بنا لوگوں کو بتائے ہوئے بنا اپنے دیش کے اندر پارلیمنٹ کو بتائے ہوئے ان لوگوں نے بات چیت کی پہل کی, اس کا ایک پازیٹو ریزلٹ بھی آیا
جی.
اور لیکن سمسیا یہ ہوئی کہ جس طرح کے جو میڈیا میں جس طرح سے ہندوستان میں ہے یا پھر پاکستان میں ہے یہ دونوں ان لوگوں کو ایک ویلن بنا کر کے جو ہے پروجیکٹ کیا جانے لگا. ڈیموکریسی کا جہاں تک بہت سارے خوبیاں ہیں تو اس کی کچھ برائیاں بھی ہیں کہ جس کے اندر آپ دیکھتے ہیں کہ اس طرح کا جو پریشر گروپ جو ہے وہ اپنے ارادے میں جو ہے سکسیسفل ہو جاتا ہے, لیکن ہوپ ہمیں نہیں چھوڑنا چاہیے کہ چونکہ یہ دونوں ہی لیڈرز جو ہیں اپنے اپنے دیشوں میں جو ہے ایک اچھا ان کا ایک سپورٹ بیس ہے جو مجھے لگتا ہے جس طرح مودی صاحب ہیں ہندوستان میں ویسے نواز شریف صاحب ہیں
جی.
تو مجھے لگتا ہے کہ یہ آگے چل کر کے یہ ریوائیو ہو سکتا ہے اور لیڈرشپ کے لیول پہ کچھ ہارڈ ڈیسیزنز لینے بہت ضروری ہیں. آپ کو کچھ چیزوں کے اوپر بالکل ہی چاہے ہندوستان ہو یا پاکستان ہو جس طرح کا ریلیشن ہے ہمیں لگتا ہے کہ یہ بات تبھی بنے گی جب دونوں ہی لیڈر اس چیز کو طے کریں کہ وہ کچھ سیکریفائس کرنے کے لیے تیار ہیں.
ہاں جی کچھ
یہ ایسا کبھی نہیں ہو
لینے اور دینے
جی. آپ اپنے اپنے پوزیشنز پہ جو ہے اڈک رہیں
جی.
کھڑے رہیں اور جو ہے کوئی کمپرومائز ہو جائے
جی. لچکدار رویے کا
ہے کہ دونوں اپنے اپنے پوزیشن سے کچھ ہٹیں تھوڑی سی بات چیت ہو تو مجھے لگتا ہے یہ راستہ بن سکتا ہے. اور یہ کتنی بھی بدلاؤ ہو جائے دنیا میں کچھ بھی ہم کر لیں یا جس طرح سے جو ابھی ایک بالکل اسٹریٹجک انالیسس جو ایک ہمارے ایکسپرٹس جو بتا رہے تھے کہ یہ خطے میں جو ہے نیوکلیئر بوم ہے یہ ہے وہ ہے, یہ مجھے لگتا ہے کہ ہم لوگ 21st century میں آ گئے ہیں اور اس طرح کی اگر کوئی بھی سرکار ہو یا پاکستان کی ہو یا ہندوستان کی ہو اس طرح کے ریس میں جاتی ہے
تو
سوسائٹی کو کھڑا ہونا چاہیے. ہمارے پرابلمس ہندوستان اور پاکستان نہیں ہے, ملٹری نہیں ہے, اسٹریٹجک ریلیشن شپ دوسرے دیشوں کے ساتھ نہیں ہے. ہماری سمسیا جو ہے وہ بالکل بھوک کی ہے, ہماری سمسیا جو ہے وہ ایجوکیشن کی ہے. ہمیں ہندوستان اور پاکستان کو پھر پورے ساؤتھ ایشیا میں ان سے کیسے لڑا جائے اس پہ جو ہے ہمیں دھیان دینا چاہیے. اور اگر سرکاریں ڈیویٹ ہوتی ہیں ان کاموں سے तो मुझे लगता है कि सिविल सोसाइटीज को जो है
वो आगे बढ़ना पड़ेगा, जिस चीज के बारे में हम पहले भी प्रोग्राम में काफी बात करते आए हैं कि सिविल सोसाइटी का एक बड़ा रोल हो सकता है दोनों मुल्कों के दरमियान सूरत हाल को बेहतर करने में। अभी हमें ये ताज़ा तरीन हम अपने सुनने वालों को बताएं कि भारत के वज़ीर आज़म नरेंद्र मोदी व्हाइट हाउस पहुँच गए हैं, जहाँ वो सदर बराक ओबामा से दो तरफा अमूर पर बातचीत करेंगे। जैसा कि हमने प्रोग्राम के आगाज़ में भी बताया और ये भी बताया कि सदर बराक ओबामा से जो उनकी बातचीत हो रही है उसमें तवज्जो माहौलियाती तब्दीली है, सिक्योरिटी है और सफारती सतह पर मरकूज की जाएगी। और इस दो रोज़ा दौरे के दौरान वो कांग्रेस के मुश्तरक अजलास से भी खिताब करेंगे। तो रजा, एक क्विक कॉमेंट करिएगा अब कि यहाँ से आगे जो सूरत हाल बनती है पाकिस्तान अमरीका और भारत के दरमियान ताल्लुकात की, उसका खित्ते के सूरत हाल पर क्या असरात मुरतब हो सकते हैं बहुत बढ़ते हुए ताल्लुकात के पेश नज़र? क्या आप समझ सकते, क्या इसमें यह भी ज़रा एक क्विक नुक्ता शामिल करिएगा कि अमरीका क्या मदद कर सकता है कि पाकिस्तान और भारत अपने इख्तलाफात को अलग करते हुए एक मुस्बत तरीके से आगे बढ़ने की कोशिश करें?
देखिए, बात यह है कि जहाँ तक पाकिस्तान और भारत के ताल्लुकात का सवाल है, तो अमेरिका ने तो कोशिश तो करते रहे हैं बैक चैनल के जरिए कि ये आप इसमें बातचीत तो कम से कम जारी रखें। मगर देखिए, इसमें हिंदुस्तान जो है उसकी एक तो बड़ी पुरानी पोजीशन है कि वो थर्ड पार्टी की जो है सलाह या इंटरवेंशन वो कबूल नहीं करेगा। ये बायलैटरल मसला है और दोनों मुल्कों के वहाँ बैर नहीं होना चाहिए, इसलिए अमेरिका का जो रोल है वो सिर्फ पसे पर्दा तक ही महदूद है, लेकिन वो यकीनन होना चाहिए। और मैं समझता हूँ कि वो हमारे खित्ते के कॉन्टेक्स्ट में अमेरिका का जो सबसे अहम रोल हो सकता है और जो कि होना भी चाहिए, वो पाकिस्तान और भारत की जो आपस में अफगानिस्तान के ऊपर गलत फहमियाँ हैं या शकूक व शुभात या खौफ है वो काम किया जाए कि कोई भी ऐसा हल निकले कि जिससे कि, क्योंकि पाकिस्तान का देखिए अफगानिस्तान की जो पॉलिसी है पाकिस्तान की, उसमें सबसे बड़ा फैक्टर ये है कि इंडिया जो है उसका असर और रसूख जो है वो अफगानिस्तान में बहुत ज़्यादा ना फैले, क्योंकि पाकिस्तान ये समझता है कि उसकी ईस्टर्न और वेस्टर्न दोनों सरहदों के ऊपर वो एनसर्कल हो जाएगा। ये पुराना एक डॉक्ट्रिन रहा है जो अभी भी चल रहा है। और इसी तरह हिंदुस्तान के अपने शुभ शुभात हैं कि अगर पाकिस्तान का ज़्यादा वहाँ पे इन्फ्लुएंस हुआ अफगानिस्तान में, तो फिर वो जैसे कि 1990 की दिहाई में होता था कि वहाँ पर जो है टेररिस्ट ग्रुप्स वगैरह जो हैं वो ऑपरेट करते हैं, उनको एक जगह मिल जाती है, तो हिंदुस्तान वो अवॉइड करना चाहता है। इसलिए अमरीका का ये रोल है कि आलमी और इलाकाई जो काउंटर टेररिज्म के हवाले से जो मसाइल हैं उनके ऊपर कुछ ये बातचीत तो कम से कम करवा सकता है इन दोनों ममालिक की, बल्कि और अफगानिस्तान की।
अच्छा, शुक्रिया, बहुत शुक्रिया रजा रूमी हमारे साथ थे। और एक क्विक कमेंट डॉक्टर मनीष से, और उसके बाद हम प्रोग्राम के अगले हमारे मौजूद जो हैं उनकी तरफ बढ़ेंगे। डॉक्टर मनीष, ये फरमाइएगा, वामा मोदी बातचीत के दौरान बहुत ज़्यादा तवक्को की जा रही है कि आबो हवा के बारे में बात होगी। एक बात ये भी कही जा रही है कि अगर मोदी जो हैं वो आबो हवा की तब्दीली से मुतल्लिक पेरिस के समझौते की तौसीक करने पर राज़ी हो जाते हैं तो फिर भारत को इस सिलसिले में बहुत सारे इकदाम करने होंगे, क्योंकि और वो काफ़ी सख्त इकदाम भी हैं। आप क्या समझते हैं इस सिलसिले में पेशरफ्त की, किस तरह से इसको देखते हैं? बड़ा क्विक रिस्पॉन्स दीजिएगा ताकि फिर हम आगे बढ़ें।
देखिए, एनवायरनमेंट पे ग्लोबल प्रॉब्लम है, इसमें जो है बहुत सारी चीज़ें हैं। इसमें हिंदुस्तान का जो पोजीशन जो रहा है वो हमेशा से यही रहा है कि जो डेवलप्ड कंट्रीज हैं उनकी उनकी गलतियों की वजह से पूरे दुनिया को जो है वो अब भुगतना पड़ रहा है। और जहाँ तक पेरिस में जो समझौते का जो सवाल है, हिंदुस्तान में एक मोटी मोटी राय बन रही है कि चूंकि हम लोगों का जो कंप्लीट जो एनर्जी पे डिपेंडेंस का जो तरीका है वो बदला जा रहा है, और यहाँ पे भी जो हम लोगों के बीच में हिंदुस्तान के अंदर में कंसेंसस पैदा हो रहा है कि हमें भी जो वर्ल्ड लेवल के जो विश्व स्तरीय जो रिजीम्स जो इन्वायरमेंटल बन रहे हैं उसमें हमें शामिल होना चाहिए, तो ये लगता है। लेकिन मोदी साहब एक हार्ड बार्गेनर हैं, वो बिना बार्गेन किए हुए कोई से कुछ जो है वो किसी समझौते पे साइन नहीं करते हैं। ये एक बात है जो मोदी साहब के साथ जो चलती है। तो मुझे लग रहा है कि ये इन सब बातों पे ये होगा। और जब आप इस तरह से ग्लोबल पावर बनने की रेस में अगर आप घुस रहे हैं, तो भारत हो या कोई भी देश हो, चाहे वो अमेरिका हो चाहे वो कोई भी देश हो, अगर आप ग्लोबल रोल लेना चाहते हैं तो उस हिसाब से आपको सेक्रीफाइस भी करना पड़ता है, उस तरह से आपको जिम्मेदारियां भी उठानी पड़ती हैं। तो मुझे लगता है कि उसी हिसाब से जो है ये हिंदुस्तान उसमें आगे बढ़ेगा जब जहाँ तक बात इन्वायरमेंट की है।
बहुत बहुत शुक्रिया डॉक्टर मनीष कुमार, हमारे साथ थे भारत से, मुमताज़ तजज़ियाकार हमारे प्रोग्रामों के भी और भारत का भी एक मुमताज़ नाम। बहुत बहुत शुक्रिया डॉक्टर मनीष कुमार का। यहाँ अमेरिका से हमारे साथ रज़ा रूमी थे और अब हमारे साथ हमारे दिफाई तजज़ियाकार हैं ब्रिगेडियर इमरान मलिक, तो उनके साथ हम बात करते हैं। आज पाकिस्तान की सिविलियन और फौजी क़यादत ने कहा है कि मुल्क दुश्मन खुफिया इदारों और उनके सहूलतकारों को मुल्क में अदम इस्तेहकाम पैदा करने की इजाज़त नहीं दी जाएगी। फ़ौज के शोबा ताल्लुकात आमा की तरफ से एक बयान जारी किया गया है जिसमें ये इरादा किया गया है। GHQ में हुआ ये आला सतह का इजलास और इसमें वफाकी वजीर ख़जाना इसहाक डार थे, वफाकी वजीर दिफा ख्वाजा आसिफ और इसके अलावा खारजा अमूर के लिए वजीर आज़म के मुशीर सरताज अजीज़ साहब और उसके अलावा ज़ाहिर के फौजी सरबराह फ़ौज के सरबराह जनरल राहील शरीफ और इंटर सर्विसज इंटेलिजेंस के सरबराह लेफ्टिनेंट जनरल रिजवान अख्तर ने शिरकत की। और इस इजलास में मुल्क में अमन व अमान की सूरत हाल के अलावा इलाकाई सिक्योरिटी की सूरत हाल का भी जायज़ा लिया गया और इजलास में चीन पाकिस्तान इक्तसादी राहदारी के मंसूबे पर होने वाली पेशरफ्त का भी जायज़ा लिया गया। और ये भी कहा, अच्छा इस सिलसिले में हम बात करते, इस इजलास में एक और ये बात हुई कि वफाकी वज़ीर दाखिला चौधरी निसार अली खान शरीक नहीं थे। तो ब्रिगेडियर इमरान, ये फरमाइएगा कि सिविल और फौजी क़यादत का इजलास ज़ाहिर है कि कभी कभार ही होता है, लेकिन ये बड़े एक मखसूस हालात हैं जिसमें वज़ीर आज़म की तबीयत काफ़ी दिनों से वो अलील हैं, मुल्क से बाहर हैं, तो इस इजलास की अहमियत के बारे में आप क्या कहेंगे जो सिविल और फौजी क़यादत के दरमियान हुआ?
वैसे देखिए, इसके हम अगर दो पहलू देखें, एक तो पाकिस्तान के डोमेस्टिक लेवल पर हम इस बात को देख सकते हैं और एक रीजनल एनवायरनमेंट देखना बहुत ज़रूरी है इस वक्त में। अगर हम विदिन पाकिस्तान देखें तो आप ये देखिए कि एक किस्म की एक एब्सेंटी लीडरशिप का माहौल पैदा हुआ हुआ है कि नवाज शरीफ साहब भी इधर नहीं है, वो अलीन है लंदन में है, शहबाज शरीफ साहब भी इधर मौजूद नहीं है जो कि पंजाब जो कि पाकिस्तान का तकरीबन 55 से 60% इलाका बनता है और पॉपुलेशन बनते हैं, वो सबसे बड़ा सूबा है, उसके चीफ मिनिस्टर भी यहाँ पे नहीं है। तो एक आप यूँ समझिए कि पार वैक्यूम सा है जिसके अंदर ये मुल्क पिछले चंद हफ्तों से चल रहा है और ये जाहिर बात है कि किसी भी मुल्क के लिए, उसकी एस्टेब्लिशमेंट के लिए ये बहुत फिक्र की बात हो सकती है, खासतौर पर जबकि रीजन के अंदर इतनी ज्यादा डेवलपमेंट्स हो रही हैं। जो तो ISPR ने स्टेटमेंट दी वो तो आपने बिल्कुल सही तौर से कवर कर ली। इन द मीन टाइम जब आपसे अभी बात हो रही थी तो कुछ और खबरें अभी आनी शुरू हुई हैं पाकिस्तान मीडिया पे, तो मेरे ख्याल में मैं आपको उनके बारे में थोड़ा बताऊं, वो ज्यादा इंटरेस्टिंग होंगे आपके लिए। एक तो बात ये कही जा रही है कि जितने जोर शोर से जो चाइना पाकिस्तान इकोनॉमिक कॉरिडोर का वेस्टर्न रूट है जिसको डेवलप करने के लिए तमाम पॉलिटिकल पार्टी भी बहुत शोर में चाह रही थी और पाकिस्तान की गवर्नमेंट बहुत कह रही थी, उसका कह रहे हैं कि ऑन ग्राउंड शायद इतना ज्यादा उसकी डेवलपमेंट नहीं हुई है और वो जो खबरें आई हैं वो काफी हद तक एग्जैजरेटेड हैं और ये एक बहुत ही लम्हा फिक्रिया है जिसके लिए जो कि सुनीद यह है कि वो भी इस मीटिंग में कवर हुआ होगा। उसके अलावा ये सबसे ज्यादा इम्पोर्टेंट बात है कि चाइना की क्वेश्चन अमेरिका की जो मुखालफत है CPEC के लिए वो अब जरा खुलकर सामने आ रही है और अभी खबरें ये आ रही हैं कि अमेरिका का एक बहुत ही सीनियर आला अहदेदार पाकिस्तान का अनकरीब दौरा करने वाले हैं। आमतौर पर समझा ये जा रहा है कि वाइस प्रेसिडेंट जो बाइडन शायद इधर आएंगे, मगर अब उसकी ग्राउंड यहाँ उसके जो है फाउंडेशन ग्राउंड बनाए जा रहे हैं उनकी विजिट के लिए।
अच्छा।
और सस्पेक्ट ये किया जा रहा है कि वो आएंगे और पाकिस्तान को CPEC से मना करने के लिए या उसको दूर करने के लिए कि वो उसकी कोशिश करेंगे और ये चाहेंगे कि CPEC डेवलप ना हो।
अच्छा,
क्योंकि अगर CPEC डेवलप होता है तो चाइना जो है वो अमेरिकन जो प्रेजेंस है एशिया पैसिफिक में और इंडिया के साथ जो सारी बातचीत हो रही है, मलाका स्ट्रेट की जो अहमियत है, वो सब की सब आउटलैंक हो जाती है गवादर से और मकान कोस्ट से।
जी इसके बारे में जी अभी इस बारे में हम बात कर भी चुके कुछ बगैर साहब, तो ये मुझे ये बताइएगा कि इस इजलास में जैसा कि बताया गया है कि मुल्क की सलामती और सिक्योरिटी के बारे में भी बातचीत की गई है, तो फिर इस इजलास में एक सवाल पैदा होता है कि वफाकी वज़ीर दाखला चौधरी निसार का ना होना क्या महज एक इत्तफाक है? इसको किस तरह से आप देख सकेंगे, इसकी वजाहत कैसे करेंगे?
मेरे ख्याल में तो ये इत्तफाक तो नहीं होगा और ये लोग भी जो यहाँ पर आकर बैठे हैं GHQ में, इन्होंने भी लंदन से मियां नवाज शरीफ साहब से बात करके मशवरा करके उनकी इजाज़त से ही आए होंगे, ये वैसे नहीं आए होंगे। और चौधरी निसार अली खान का वहाँ पे ना होना बहुत ही अचंभे की बात है, क्योंकि सी पैक का एक बहुत बड़ी जिम्मेदारी तो मिनिस्टर ऑफ इंटीरियर की है, और लॉ एंड ऑर्डर के हिसाब से और उसकी सिक्योरिटी के हिसाब से वो भी काफ़ी इसमें इन्वॉल्व हैं। तो उस सिलसिले में ये तो बात है, बाद में कोई कहेगी अभी तक क्लियर नहीं है कि वो क्यों नहीं है, मगर कल सुबह तक मेरे ख्याल में ये बात भी क्लियर हो जाएगी कि क्या वो वाकईतन खुद फैसला करके नहीं आए या किसी वजह से वो आ नहीं सके। तो मैं जो बात कर रहा हूँ कि अभी अमेरिकन जो इन्फ्लुएंस है पाकिस्तान के ऊपर अब वो आएगा, तो अभी आप पीछे की अगर आप बातें देखें तो वो सब के सब अभी इन लाइन आनी शुरू हो गई है कि आपके F-16 भी आपको नहीं मिले, आपके जो कोलिशन सपोर्ट फंड है उसके पैसे के ऊपर भी कटदन लग गए।
तो क्या आप समझते हैं, आप समझते हैं साहब कि इसमें कोई मशरूत
लग गए कि ये वो F-16 वो कोलिशन सपोर्ट फंड और वो जो बाकी आते हैं या मिलिट्री इक्विपमेंट पाकिस्तान को देना था, मुझे ये लग रहा है कि जो भी आला उद्यादार जो बाइडन साहब भी आते हैं तो ये तमाम चीजें एज लिवरेज इस्तेमाल होंगी पाकिस्तान के खिलाफ, और पाकिस्तान को ये कहा जाएगा कि हम आपको ये भी देंगे इसके अलावा कुछ और भी देंगे, आप चाइना पाकिस्तान इकोनॉमिक कॉरिडोर को छोड़।
अच्छा, इसके बारे में बात ये बताइएगा कि ज़र्ब अज़ब के बाद हमें इसके बारे में बात करें कि हम इक्तसादी रादारी के बारे में भी और ख़ास तौर पर चाबहार बंदरगाह के हवाले से भी, जो कि मुझे आज भी ये सवाल करना था लेकिन हमारे पास वक्त थोड़ा कम होता है, कि गवादर बंदरगाह के साथ साथ अगर देखा जाए तो अफगानिस्तान ईरान और भारत ने अभी अभी दस्तखत किए हैं चाबहार बंदरगाह को डेवलप करने के लिए, जिसका कमोबेश बहुत सारा मुकाबला किया जाता है गवादर बंदरगाह से भी। इस बारे में हम किसी कोई तफसीली प्रोग्राम करेंगे, और यह भी हम अपने सुनने वालों को बताते चलें कि आज पाकिस्तान के वक्त मुताबिक रात 10 बजे और भारत में 10:30 बजे नफीसा हूद भाई प्रोग्राम पेश करेंगी, जो हमारी राउंड टेबल होती है उसमें भारतीय वजीर आजम नरेंद्र मोदी के दौरे अमरीका के बारे में एक तफसीली राउंड टेबल में जायजा पेश किया जाएगा, तो वो प्रोग्राम ज़रूर सुनिएगा। इस हवाले से जो सवाल इस प्रोग्राम में हम नहीं उठा सके उस प्रोग्राम में ज़रूर आप उसके जवाब और उसके तहफ़ात के बारे में वजाहत सुन सकेंगे। बगैर साहब ये आएगा कि ज़र्बे अज़्ब के बाद दहशत गर्दों से मुतअद्दिद इलाकों को पाक कर दिया गया, मुख्तलिफ़ किस्म की दस्तावेज़ी फिल्में भी इसमें सीरियल में दिखाई जाती हैं कि वहाँ से लोगों को निकाल दिया गया है। अब ये क्विक कॉमेंट करिएगा, आपके ख्याल में इस सूरत हाल के बाद जबकि दहशत गर्दों के से उन इलाकों को पाक कर दिया गया है, क्या अफ़गानिस्तान के साथ जो सरहदी इलाका है और जिसकी वजह से बहुत सारे मसाइल पैदा होते हैं, क्या पाकिस्तान अफ़गानिस्तान के दरमियान ताल्लुक की बेहतरी की कोई सूरत नहीं होगी?
सूरत तो हर हाल में होनी चाहिए। पाकिस्तान और अफगानिस्तान तो आप जिसको अंग्रेजी में कहते हैं कि दे जॉइंट एट द हिप्स, ये अलग हो नहीं सकते हैं, और इसलिए और भी नहीं हो सकते हैं कि हमारे तो जो ड्यूरन लाइन के दोनों अतराफ में हमारी तो वो जो कबाइल भी हैं वो भी एक ही कबीले के लोग रहते हैं, तो इसलिए ये बहुत लाजमी है कि पाकिस्तान और अफगानिस्तान के तल्लुकात जो है वो बेहतर हों। अब जो हमें काम करना है वो ये है कि जो बॉर्डर मैनेजमेंट है और जो बॉर्डर के ऊपर जो क्रॉसिंग प्लेसेज हैं उनको हमने इस तरह से मैनेज करना है कि दोनों साइड पाकिस्तान और अफगानिस्तान उससे एग्री करें और उसको फॉलो करें एक सिस्टम को। मसला ये है कि अफगानिस्तान ड्यूरन लाइन को तस्लीम नहीं करता है और पाकिस्तान इसको इंटरनेशनल बॉर्डर मानते हैं
जी।
अब मेरे ख्याल में तो अब ये स्टेज आ गई है कि पाकिस्तान को अब इस बॉर्डर को फेंस कर लेना चाहिए और सिर्फ एक जो आइडेंटिफाइड क्रॉसिंग पॉइंट्स है वहाँ ही से लोग आए और जाएं और उनके पास बाकायदा अपने जो नेसेसरी
डॉक्यूमेंट्स कार्ड हैं
वो उनके पास हों और उसके ऊपर ही सारी मूवमेंट्स होनी चाहिए। अगर ये इस सिलसिला ऐसे ही चलता रहा जैसे कि अभी चल रहा है या अब तक चलता आया है तो मेरा ये ख्याल है कि ये लोग जो हैं जो दहशतगर्द जो हैं ये किसी भी तरह से अफगानिस्तान और पाकिस्तान में अमन को होने देंगे। तो अब कोशिश ये है कि पाकिस्तान ने उस एरिया को सैनिटाइज कर लिया है, पैसिफाई कर लिया है, हमारी सिविल गवर्नमेंट जो है वो अभी फाटा के अंदर तमाम एजेंसीज के अंदर सिविल गवर्नमेंट लेकर आए, वहाँ पर डिप्टी कमिश्नर असिस्टेंट कमिश्नर और कमिश्नर लेकर आए, हमारी अदालतें बनाए, वहाँ पे पुलिस स्टेशन को इस्टेब्लिश करे, लोकल गवर्नमेंट इस्टेब्लिश हो वहाँ पे, रेवेन्यू ऑफिसर्स वहाँ पे बने, टैक्स कलेक्शन हो और पाकिस्तान का जो कानून है वो उसकी जिद जो है वो वहाँ पे इस्टेब्लिश हो और ये पाकिस्तान के अंदर जम हो पूरा का पूरा इलाका और उनको इतने ही अपनी जो एम्प्लॉयमेंट मिले, उनकी इकोनॉमिक बेहतरी के लिए फाइनेंशियल बेहतरी के उनका मौके मिले और ताकि वो अपने आप को पाकिस्तान का हिस्सा समझें। जब इनको इनका एक इकोनॉमिक स्टेक आ जाएगा पाकिस्तान के अंदर रहने के लिए और अमन के साथ, तो कोई भी शख्स अपनी जो रोजी है उसको खतरे में नहीं डालेगा किसी भी वजह से। तो इनको एक इकोनॉमिक स्टेक डेवलप करें इन ट्राइबल एरियाज में, इन ट्राइबल ट्राइबल्स की, इन कबाइल की, अमन के अंदर। जब इन कबाइल की एक इकोनॉमिक स्टेक होगी अमन रखने में, तो ये खुद ब खुद जितने भी दहशतगर्द हैं उनका मुकाबला भी करेंगे और उनका अपने इलाके से बाहर भी निकालेंगे।
बहुत बहुत शुक्रिया ब्रिगेडियर रिटायर्ड इमरान मालिक हमारे साथ थे, दिफाई तज़ियाकार, हमारे प्रोग्रामों का बड़ा मुमताज़ नाम। आप इनके कॉलम भी पढ़ते हैं, मुख्तलिफ अखबारों में छपते हैं और हमारे साथ इनकी राय भी सुनते हैं हमारे इन प्रोग्रामों में। तो एक छोटा सा हम वक्फा लेते हैं और उसके बाद हम बैनुल अक़वामी ख़बरों की तरफ जाएँगे। हमारे साथ हैं डॉक्टर फारूक हसनात और आरिफ लोधी साहब, तो इन दोनों से हम बात करेंगे। तो आइए एक छोटा सा वक्फा करते हैं, हमारे साथ रहेगा।
मलिया साहिबा, क्या इसकी वजह इस्लामोफोबिया है, क्या यूरोप खौफज़दा है?
दुनिया भर से माहिरीन की राय।
जब उनको मुहाजरीन का सामना करना पड़ा तो उन्होंने कहा हाँ हम मुहाजरीन को लेने को तैयार हैं, लेकिन मुसलमान मुहाजरीन को लेने को तैयार नहीं है।
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
कि पाकिस्तान का पूरे का पूरा फोकस सिर्फ ये है कि भारत पाकिस्तान को जंग में मुकल्लफ ना कर सके।
गैर जानेदार बहस।
कि रेमिटेंस का वाक्य हुआ पाकिस्तान के अंदर, कहां थी अदालतें, कहां थी आजाद है कि हमारी अदालतें, क्या ये अदालतों का फैसला था?
पाकिस्तान में देखिए एक तो कल्चर है साइलेंस का, और खास तौर पे जहाँ पे सेक्सुअल अब्यूज या कोई भी चीज इस मौजूद से इसका ताल्लुक।
इंडिपेंडेंस एवेन्यू वॉशिंगटन डीसी से मोहम्मद आतिफ के साथ।
का वाशिंगटन की उर्दू सर्विस से प्रोग्राम आप सुन रहे हैं जहां रंग। आइए प्रोग्राम में अब आलमी खबरों का हम आगाज़ करते हैं और मशरक़ वस्ती के बारे में बात करते हैं। सबसे पहले तुर्क हुकाम की, जिन्होंने कहा है कि इस्तंबुल के वस्ती इलाके में होने वाले धमाके में कम से कम 11 अफराद हलाक हो गए हैं, और इस्तंबुल के गवर्नर के हवाले से हलाकतों की तस्दीक भी की गई है और ये भी बताया गया है कि इसमें कम से कम 36 लोग ज़ख्मी भी हुए हैं। और ये इत्तलात जब तक हम इस प्रोग्राम को शुरू करने के लिए आए थे उस वक्त तक ये इत्तलात थी। अब अगर इसमें कोई इदाद व शुमार में तब्दीली हो तो उसके लिए हम पहले ही से आपसे आपको बता देते हैं। तो इस वक्त हमारे साथ हैं डॉक्टर फारूक हसनात और आरिफ लोधी साहब। अस्सलाम वालेकुम जी।
वालेकुम सलाम।
तो ये भी बताएं कि डॉक्टर हसनात, अभी तक किसी ग्रुप ने, जो हमारे पास जो यहाँ प्रोग्राम में आने तक था, किसी ग्रुप ने खबरें कबूल नहीं की इसकी जिम्मेदारी, हालांकि ऐसी जो जिम्मेदारी या तो ये लेते हैं कुर्द मलेशियाज हैं या फिर शिद्दत पसंद तंजीम जो दाइश है, वो ऐसे हमलों की जिम्मेदारी जो तुर्की में होते आए हैं लेती आई है। लेकिन आप ये बताइएगा कि कुछ अरसे से तुर्की में काफ़ी इजाफा हो गया इन हमलों के अंदर भी, दाइश का मुकाबला हो या फिर यूरोप में से पनाह गजीनों का बहरान हो, ज़ाहिर है कि तुर्की उन सब चीज़ों में पेश है, आगे नज़र आता है। कुछ सूरत हाल कभी कभी उलझी हुई भी लगती थी जब शुरू में दाइश के ख़िलाफ़ अमेरिका के इत्तेहाद में तुर्की शामिल हुआ था। तो अब आप ये बताइएगा कि आपके ख्याल में तुर्की में जो ये इंतहा पसंदी के वाक़यात आ रहे हैं, क्या यही बहरान की वजह है, और कुर्दों की जद्दोजहद भी इसमें शामिल कर लीजिए, तो इस सारी सूरत हाल के पेश नज़र तुर्की को अपने अंदर अमन व अमान कायम करने के लिए और इंतहा पसंदी से महफूज रखने के लिए क्या करने की ज़रूरत है?
ये तो बात है कि तुर्की बहुत मजबूत मुल्क है, उसकी बहुत मजबूत फौज है, उनके अदारे बहुत मजबूत हैं, और वहाँ 2002 से लेके अब तक एक काफ़ी पॉलिटिकल स्टेबिलिटी भी है। अब जहाँ तक इन धमाकों का ताल्लुक है या टेररिस्ट एक्टिविटीज का ताल्लुक है, तो वो तो तुर्की सारे इस एक्शन के दरमियान में आ गया, क्योंकि शाम में जो कुछ हो रहा है और इराक में जो कुछ हो रहा है वो बिल्कुल खुला रास्ता उसके ऊपर तुर्की का असर करता है, और तुर्की के लिए बहुत ही एक नाजुक सूरत हाल हो जाती है जब वो ये देखते हैं कि तो आयस है जिसने तुर्की के ऊपर भी इतना दबाव बनाया हुआ है, और दूसरा जो कुर्दों का के मामलात हैं, कुर्द भी आयस के साथ जब झड़पें उनकी होती हैं तो एक तरह से तो एक कॉमन एनिमी है तुर्की की फौज, इत्मीनान उसमें होना चाहिए, लेकिन جو تاریخ یہ بتاتی ہے کردوں کی اور ترکوں کی کہ ترک یہ پسند نہیں کریں گے کہ ترک جو ہیں وہ ایک قسم کی جہاں پہ بالادستی ان کی قائم ہو جائے چاہے وہ آئی ایس کے حوالے سے ہی کیوں نہ ہو.
جی.
تو وہ ایک ان کو ایک بیلنس ایسا رکھنا چاہیں گے. اگر آئی ایس کو وہاں سے شکست دینی ہے یا پیچھے ہٹانا ہے تو ترکی یہ چاہے گا کہ وہ خود یہ کام کریں اور وہ ان کے اوپر اعتماد نہیں کریں گے, کیونکہ اگر وہ حاوی ہو گئے ترک وہاں پہ اور آئی ایس کو بھی انہوں نے نیچے کر لیا, اور جہاں پہ عراق میں انہوں نے اپنی جیسا انہوں نے اپنی ایک فیڈریشن آلریڈی اعلان کر دیا کہ ہم نے بنا لی ہے وہاں پہ فیڈرل یونٹ بنا لیا ہے, تو پھر جو ترک کے جو کوچ ہیں ان کے اوپر بھی ایک اچھا اثر نہیں پڑے گا. جبکہ یہ ہم دیکھتے ہیں کہ یہ ساری چیزیں تبدیل ہوئی ہیں کچھ سالوں میں ہی, جب سے یہ زیادہ ویسے 2002 کے بعد ترکوں کو کافی حد تک ترکوں کی جو مین اسٹریم ہے اس کے اندر یہ آگے تھے, ترک زبان کی بھی اجازت دے دی گئی تھی, ان کا جو لٹریچر ہے ان کی جو اخباریں ہیں ترک زبان میں جو پہلے اجازت نہیں ہوتی تھی. اگر پارلیمنٹ میں ایلیمنٹ کی پچھلی پارلیمنٹ میں بھی اس پارلیمنٹ میں بھی ترکوں کے جو سپورٹنگ پارٹی ہے اس کی 10% سے زیادہ سیٹیں آئے ہیں
جی.
وہ شاید تھے تو ان کو نمائندگی بھی وہاں پہ مل گئی تھی, لیکن اس کے بعد جیسے ہی حالات خراب ہوئے عراق کے اور شام کے اور کردوں کا ایلیمنٹ اس میں شامل ہوا تو وہاں پہ پھر کافی چیزیں یہ بگڑ گئی ہیں
جی.
تو کسی ترکی کا سامنا کرنا پڑ رہا ہے ایک کافی کمپلیکیٹڈ ترکونی سچویشن جس کو ہم کہتے ہیں, اس کے ساتھ ایک طرف کرد ہیں ایک طرف آئی ایس ہے اور تیسری طرف شام
کی حکومت ہے
جو کہ ایک وہ دوستانہ نہیں ہے ترکی کی طرف. عراق کی حکومت تو شاید اتنی ہسٹائل نہیں ہوگی ترکی کے لیے, لیکن شام کی حکومت یقیناً چونکہ کھلم کھلا ان کی مخالفت کرتے ہیں,
وہاں کی جنگی صورتحال جو ہے
حصہ بھی لیتے ہیں
اس کا بھی تو امپیکٹ ہے جنگ. ہم بات کرتے ہیں لندن میں قائم سیرین آبزرویٹری فار ہیومن رائٹس نے یہ بتایا ہے شام کے حوالے سے کہ 22 اپریل سے اب تک شام کے علاقے شمالی شہر جو حلب ہے وہاں پر فضائی حملوں میں اور گولہ باری میں 500 سے زائد شہری ہلاک ہوئے ہیں جن میں 110 سے زائد بچے بھی ہیں. تو شام میں یہ جاری ہے لڑائی جو داعش کے خلاف ہے, اس کے ساتھ ساتھ عراق میں فلوجہ شہر کو بھی داعش سے واپس لینے کے لیے کوششیں کی جا رہی ہیں, اور خبروں کے مطابق داعش اپنے زیر کنٹرول علاقوں میں موجودہ رہائشیوں کے لیے حالات کو بڑا اس نے مشکل بنا دیا ہے. تو آپ یہ عارف لودھی صاحب یہ بتائیے گا کہ یہ جو صورتحال ہو گئی ہے دونوں شہروں میں جہاں پر رہائش پذیر ہیں اور وہاں سے انہی علاقوں میں یہ لڑائی بھی جاری ہے, تو کیا ان کو محفوظ راہداریاں دے کر شہریوں کو وہاں سے نکالنے کی کوئی صورت ممکن نہیں ہو سکتی؟ اس کو کس طرح سے آپ دیکھیں گے کہ جب ان علاقوں میں پہلے ہی یہ جنگ کا شکار ہیں, بہت سارے سالوں سے یہاں مصیبت پڑی ہوئی ہے, تو اس کے ساتھ ساتھ یہ ہلاکتوں میں بھی اضافہ ہو رہا ہے, تو اب ایک طرف تو یہ ہے کہ داعش کے کنٹرول سے چیزیں شہروں کو واپس نکالنے کی کوشش کی جا رہی, لیکن وہاں پر محصور لوگوں کے لیے بہت مسائل پیدا ہو رہے ہیں, تو یہ ساری جو پیچیدہ صورتحال ہے اس کا کوئی حل کس طرح سے کرنے کی ضرورت ہے, کیسے دیکھتے ہیں آپ اس کو؟
جی بہت شکریہ مجھے اپنے پروگرام میں بلانے کا. میں یہ عرض کرنا چاہتا ہوں کہ یہ جو آئی ایس آئی ایل ہے اس کا تو طریقہ شروع سے ہی یہ ہے کہ یہ ہیومن شیلڈز ڈیولپ کرتی ہے اور اس کے بل بوتے کے اوپر یہ اپنی جو حکمرانی ہے یا قبضہ ہے اس کو مضبوط کرتے ہیں. اس کا واحد جو ڈیفینس ہے وہ ہیومن شیلڈ کو ڈیولپ کرنا ہے. اسی طرح سے یہ رقہ کا شہر ہو گیا یا ادلب ہو گیا یا یہ آپ کا عراق میں جو شہر ہے جس کو یہ کرا رہے ہیں یہاں پر فلوجہ, اس کے اندر یہ ہیومن شیلڈ ہی سب سے بڑا مسئلہ ہے, اور یہاں پر جو ریگولر فورسز ہوتی ہیں یا جو پیچھے سے جیسے امریکہ سے امریکن جو وار شپ ہے ادھر میڈیٹرینین میں اس سے ہوائی جہاز اڑ کر آ جاتے ہیں بمبارڈمنٹ کر سکتے ہیں, لیکن یہ ایک ایسا سوال ہے کہ جو ہیومن شیلڈ ہے جو شہروں کو ہوسٹیج کر کے اور اس کے اندر اپنے آپ کو پھنسا کر بیٹھ جانے کا طریقہ کار ہے
جی.
اس کا ماں سوائے اس کے کوئی علاج نہیں ہے کہ ان شہروں کے اندر سٹارم کیا جائے فوری طور کے اوپر ایک بہت بڑی فوج کے ساتھ, اس کی گلیوں اور محلوں کے اندر گھس جایا جائے اور اس دوران جو بھی نقصان ہو سیویلینز کا یا جو گرین آن بلو نقصان ہے جو انٹر ہونے والی فوجوں کا ہے اس کو ٹالریٹ کیا جائے, تو پھر بڑے نقصان اور بڑے عرصے की लंबी जंगों से बचा जा सकता है। इसके अलावा और कोई तरीका कार नहीं है, वो तो कासल करके इन शहरों को बैठ जाएंगे, ये फौजें बाहर बैठ जाएंगी, वो शहरों के अंदर बैठ जाएंगे, सिविलियंस को मासेकर करना शुरू कर देंगे। 300 अफराद के तो मासेकर की रिपोर्ट है
जी।
और फिर जो वहाँ से निकले भागकर शहरी दरिया में से, कुछ डूबे और कुछ दरिया में से बचकर निकले और कुछ खुश्की के रास्ते निकले, तो उनको आगे पीने का पानी इस गर्मी में मैसर नहीं था, उसकी वजह से भी उनकी अमवात हुई। और फिर जो शिया मिलिशिया फौज के साथ गई थी फलुजा के अंदर, उसने वहाँ पर जो अरब थे सुन्नी थे उनको उंधे लिटाकर और उनकी पुश्तों के ऊपर डंडे मारे, जो कि उन लोगों के लिए इंतहाई ह्यूमिलिएटिंग होता है। वो कहते हैं कि हमें कत्ल तो कर दो, लेकिन इस तरह की हमारी बेइज्जती ना करो। तो इस तरह के वाक्यात, लेकिन वो जो हमला, वो जो इराकी फौजों के जो कमांडर थे, उसको इराक के वजीर आजम ने गो के तब्दील कर दिया, बट द डैमेज इज डन।
अच्छा,
तो वो आबादी जब अंदर वालों ने सुना कि भाई बाहर तो ऐसे हो रहा है, तो वो उन्होंने कहा कि बाहर जाके जो प्यास से और ये मरना है और जाके दूसरों के शियों के हत्थे में जो चढ़ना है, तो यहीं बैठे रहो, यहाँ तो एक ISIL ही है, तीनों को पानी तो
इसलिए वो नहीं करते। अब मैं ये यहाँ पे बात करती हूँ डॉक्टर फारूक असनात, अक्वाम मुत्तहिदा की सलामती कौंसिल का जुमे को इजलास हो रहा है इस सिलसिले में, और वो है कि शाम के मैसूर इलाकों में फिजा से इमदाद गिराने के बारे में भी बातचीत की जा रही है। लेकिन जब इमदाद गिराई भी जाती है या अगर वहाँ तक पहुँचती भी है, तो आप ये बताइएगा कि जहाँ पर सारा वक्त में गोलाबारी है, सारा वक्त में फिजाई हमले हैं, तो उस सूरत में क्या ये मुमकिन नहीं हो सकता कि किसी तरह से, एक ज़माने में सुनते थे कि जी उनको महफूज राहदारी दे दी गई, तो कुछ ऐसी महफूज राहदारी शहरियों के लिए बनाने का कोई इम्कान नहीं है इन शहरों में जहां पर के लड़ाई हो रही है?
ये देखो, इसकी मिसाल हमें मिलती है, इससे पहले भी जो सबसे बड़ी कामयाबी तसव्वुर की जाती थी
जी,
वो यही थी कि ह्यूमैनिटेरियन सीज फायर हुई थी
जी,
जिसका तसव्वुर भी नहीं था उससे जरा एक दो चार दिन भी पहले। तो उसमें फिर यही किया गया था कि जो अदवात हैं और जो खाने पीने की चीजें हैं वो उन शहरों तक पहुंचाई गई थी, और जो जख्मी थे वो उनके पार आया गया, और वो खांसी देख कर वो इस किस्म की चीज शायद वो रही थी। लेकिन उसके बाद फिर क्या हुआ कि क्योंकि अब ये IS रिट्रीट के ऊपर है, चाहे वो शाम हो, चाहे वो इराक हो, चाहे वो लीबिया हो, और शाम में खास तौर पर वो चूंकि पीछे दबाव उनके ऊपर बढ़ रहा है और शामी फौजें भी दबाव डाल रही हैं, और दूसरी तरफ से जो अमेरिकन सपोर्ट जिनको कर रहा है, जो ग्रुपों को तुर्की कर रहा है, वो भी पेशकदमी कर रही है। तो इस सारी सूरत हाल में ये बहुत मुश्किल हो जाता है कि आप एक बहुत नीट एंड क्लीन, जंगें वैसे भी कभी भी नीट एंड क्लीन नहीं होती, तो जहाँ पे आप डेफिनेटली ह्यूमैनिटेरियन जो साइड है उसके ऊपर एक आप लाइन ड्रॉ कर लें और वो लाइन दोनों जो शरीक हैं वो क्रॉस ना करें, कोशिश अलबत्ता जरूर होती है बताइए। और ये काम भी यूनाइटेड नेशंस का है, ह्यूमैनिटेरियन जो तंजीमें हैं उनका भी ये काम है कि वो पूरी कोशिश करें कि वो जहाँ तक मुमकिन हो, जहाँ तक मुमकिन हो, वो शहरियों की जान और माल उनकी हिफाजत की जाए, और जो फंसे हुए लोग हैं उनको इस तरीके से बाहर भी निकाला जाए। लेकिन कोई भी जंग होगी, कोई भी खाना जंगी होगी, तो ये एक बहुत ही मुश्किल काम होगा। कंपेरेटिवली हम कह सकते हैं कि पहले से हालात बेहतर हैं या पहले से हालात जो है वो बेहतर हो सकते हैं, और लेकिन जो फोर्सेस लड़ रही हैं ग्राउंड के ऊपर, उनका तो यही मकसद, यही हदफ है कि हम ज्यादा से ज्यादा इलाका अपने कब्जे में ले लें, अपने कंट्रोल में ले लें, और जो दुश्मन है, जो हमारे मुखालिफ है, उनको हम पीछे धकेल दें या उनकी हम कुव्वत को कम कर दें। मुश्किल चीज है, लेकिन इसका ये मतलब नहीं है कि हाथ पे हाथ रख के UN बैठ जाए या दूसरी ह्यूमैनिटेरियन ऑर्गेनाइजेशन बैठ जाए, असर जरूर होता है, असर जरूर हो भी रहा है, इससे पहले कहीं कामयाब हो जाता है, कहीं नहीं कामयाब हो जाता है। तो जब तक ये खाना जंगी रहेगी, ये हमें मिली जुली सिचुएशन ही हमें नजर आएगी वहाँ पे।
अच्छा, चलिए अब हम अपने आखिरी मौजू पे बात करते हैं। आखिर में हमें जिसे कहते हैं अजीम तरीन बॉक्सर मोहम्मद अली के बारे में एक वीडियो रिपोर्ट इस्लामाबाद से तैयार की गई है, वो अपने सुनने वालों को दिखाना है। तो पहले आप ही से बात करते हैं, फिर आरिफ लोधी साहब से मैं इसका क्विक एक कॉमेंट लूँगी। हसना साहब, ये डेमोक्रेटिक पार्टी की नामजदगी के लिए दरकार मंदुबीन की पीर को हिमायत हासिल होने के बाद साबिक वजीर खारजा जो अमरीका की हैं और साबिक खातून अव्वल भी हैं हिलरी क्लिंटन, वो पहली खातून हो जाए جائیں گی جو صدارتی دور کے لیے کسی بڑی پارٹی کا ٹکٹ حاصل کرنے میں کامیاب ہو جائیں گی. لیکن اتوار کے روز پورٹو ریکو میں جو فیصلہ کن کامیابی ہوئی ہے, سپر ڈیلیگیٹس کی حمایت ان کو ملی ہے, اس کے بعد سابق وزیر خارجہ اور نیو یارک سے منتخب ہونے والی سینیٹر ہیں, سابق خاتون اول ہیں, وہ ان کی تعداد مندوبین کی تعداد 2383 ہو رہی ہے, اور اس کے بعد انہیں ڈیموکریٹک پارٹی کی طرف سے امیدوار نامزد کیے جانے کا بڑا واضح قسم کا ایک اشارہ جو ملتا ہے. ان کے ساتھ سینیٹر برنی سینڈرز تھے جو اس حد تک ابھی تک مقابلے میں ہیں وہ, اور ابھی بھی وہ کہتے ہیں کہ وہ پیچھے ہٹنے کے لیے تیار نہیں, کیونکہ ظاہر ہے کہ اس سیاسی پروسیس کے بارے میں جو انتخابی معاملہ ہے عمل ہے, ایک پیچیدہ انتخابی عمل ہے امریکہ کے اندر, ہم بات کرتے آئے ہیں. آپ ڈاکٹر اسنات امریکہ کی سیاست سے بخوبی آگاہ ہیں, 2016 کی اس انتخابی مہم اور اس کے نتائج کے بارے میں آپ کیا کہیں گے؟ آپ کے خیال میں ہلری کلنٹن کے صدارتی انتخاب میں اگر ریپبلکن جو ممکنہ امیدوار ہیں ڈونلڈ ٹرمپ, ان کے مقابلے میں جیتنے کے امکانات دونوں میں سے کس کے زیادہ ہیں؟
جب یہ سارا معاملہ شروع ہوا تھا, پروسیس شروع ہوا تھا, تو لگ یہ رہا تھا کہ ریپبلکن پارٹی تو بالکل ایک بحران کا شکار ہے. وہاں پہ اس قسم کا ڈونلڈ ٹرمپ کی صورت میں ایسا ایک شخصیت آ گئی ہے کہ جنہوں نے توڑ پھوڑ شروع کی وجہ سے ریپبلکن پارٹی میں توڑ پھوڑ شروع ہو گئی ہے, اور جو ڈیموکریٹک پارٹی ہے اس میں ایک بڑا اسموتھ پروسیس چلے گا. لیکن یہ ہوا نہیں, اس لیے ایک سب کو ایک سرپرائز بھی ملا کہ گلین برنی جو ہیں انہوں نے خاصا دب کے مقابلہ کیا ہے کلنٹن کا, اور ان کا جو ایجنڈا تھا اور ان کا جو پروگرام تھا جس کو آپ لیفٹ لیننگ کہہ سکتے ہیں یا کچھ لوگ ان کو سوشلسٹ بھی کہتے ہیں, اور وہ پھر بڑے فخر سے کہتے بھی ہیں ہاں میں سوشلسٹ ہوں, تو انہوں نے کافی ہلری کلنٹن کو چیلنج کیا, ہر جگہ پہ انہوں نے چیلنج کیا. اب کیلیفورنیا کا ابھی میں آج ہی جو ان کے انتخابات ہو رہے ہیں اس کے ریزلٹ گئے تک آ جائیں گے, تو اس میں بھی بہت ڈپینڈ کرے گا کہ ہلری کلنٹن جیت جائیں گی. لیکن سوال یہ ہے کہ انہوں نے کافی ان کو ڈینٹ لگایا ہے, اور کافی ایشوز پہ لوگوں نے, جو ڈیموکریٹک ووٹرز ہیں انہوں نے برنی کی استفاد دیا ہے, اور انہوں نے خارجہ پالیسی میں آپ دیکھیے گلین برنی کا انہوں نے پہلا, میرا خیال ہے کہ امریکن کوئی امیدوار ہے پریزیڈینشیل جس نے کھل کر یہ کہا کہ فلسطینیوں کے ساتھ زیادتی ہوتی, حالانکہ وہ جوئش ہیں, ان کا خاندان بھی اسرائیل میں ہے ابھی تک, وہ خود بھی اسرائیل میں رہے ہیں, اور زیادتی ہو رہی ہے, اور ایون ہینڈڈ امریکہ جب تک وہاں پہ اپنی پالیسی نہیں اختیار کرے گا, تو یہ بہت بولڈ امریکہ جیسے معاشرے آپ جانتی ہیں کہ بہت بولڈ چیز ہے. لیکن اس کے بعد جو جتنے بھی پرائمری ہوئی اس میں انہوں نے خاصے ووٹ لیے, یعنی یہ ان کے خلاف وہ چیزیں بنے, تو اگر ہلری کلنٹن جیت جاتی ہیں تو پھر ان کا جیت تو جائیں گی وہ تو لگ رہا ہے, لیکن ان کا بھی سب سے بڑا جو ہدف کرنا چاہیے یا ان کا جو
ڈیموکریٹ پارٹی کو جوڑنا
یہی ہوگا کہ ریپبلک ڈیموکریٹک پارٹی کو یکجا کریں, اور برنی کے جو سپورٹرز ہیں اور جو نوجوان ہیں خاص طور پہ
ان کے تحفظات کو بھی دور کریں,
چاہتے ہیں کہ وہ سمجھ ان کو اپنے ساتھ میں ملائیں تاکہ
جی. بہت بہت شکریہ ڈاکٹر فاروق اسنات. عارف لودھی صاحب, آپ چلتے چلتے مجھے بتائیے گا کہ امریکہ کا انتخابی عمل اور نظام کافی پیچیدہ ہے پاکستان میں, لیکن پھر بھی دیکھا یہ مجھ گیا ہے کہ پاکستان میں میڈیا اس کی طرف کافی توجہ دیتا ہے, آپ کے خیال میں پاکستان میں امریکہ کے صدارتی انتخاب اور آئینہ ممکنہ صدر کے بارے میں کس طرح کی سوچ یا رجحان موجود ہے؟ آخری دو منٹ ہمارے پاس.
جی, پاکستانی یہ سمجھتے ہیں کہ جس طرح سے امریکہ کی سوسائٹی اپنے ترقی یافتہ اور مہذب ہونے کا ثبوت دیتی چلی آ رہی ہے, پہلے ایک اقلیتی شافام کو دو دفعہ صدر بنایا, اب ایک خاتون کو وہ لے آئے ہیں ارینا کے اندر, اور ان کو انشاءاللہ ٹکٹ مل جائے گا, اور ادھر سے ایک ہارڈ ہیڈڈ ریسسٹ ہیں جو پاکستانی سوسائٹی کے اندر جن کو ٹرمپ صاحب کو لائک نہیں کیا جا رہا. تو میں یہ سمجھتا ہوں کہ پاکستان کی عوام کے اندر ایک دلی خواہش تو یہ ہوگی کہ ہلری کلنٹن ہی صدر منتخب ہوں, وہ خاتون بھی ہیں, اور پاکستان تو دنیا کے غالباً پہلے ممالک میں ہے جو ایک منتخب خاتون کو وزیر اعظم بنانے والوں میں شامل ہے, اور پاکستان کو اس کے اندر ایک برادرہڈ کا احساس ہوگا, اور میرا خیال ہے کہ اگر ہلری کلنٹن نے برنی سینڈرز جیسے ہارڈ ہیڈڈ اور ایک بڑے سمجھ بوجھ والے کینڈیڈیٹ کو ہرا لیا ہے, تو ڈونلڈ ٹرمپ کو وہ جو صرف وائٹ ووٹ لے سکیں گے اور اقلیتی ووٹ تو بالکل ہی نہیں لے سکیں گے, میرا خیال ہے کہ, اور پاکستانیوں کا خیال ہے کہ وہ ایزیلی گرا لیں گی.
اچھا تو آپ مجھے یہ بتائیے گا کہ آپ کیا سمجھتے ہیں، بالکل آخری کوئک کامنٹ ہے، کہ پاکستان کے لیے ڈیموکریٹ لیڈرشپ یا پھر ریپبلکن لیڈرشپ، دونوں میں سے کس کو زیادہ وہ اس کی فیور کی نظر سے دیکھا جاتا ہے؟
جو میں ریپبلکن لیڈرشپ کو پاکستان میں فیور کی نظر سے دیکھا جاتا ہے، جب بھی ریپبلکن لیڈرشپ آئی ہے پاکستان کے امریکہ کے ساتھ تعلقات میں ٹھہراؤ آیا ہے اور پرماننس آئی ہے اور کوئی اپہیولس نہیں آئے ہیں ایونٹس کے اندر، پاکستان کو بڑی مضبوطی حاصل ہوئی اور پاکستان کے امریکہ کے ساتھ تعلقات بہت اچھے رہے۔
بہت بہت شکریہ، عارف لودھی صاحب تھے، پاکستان سے ہمارے ساتھ، ممتاز تجزیہ کار ہیں، لکھنے والے ہیں اور آتھر ہیں، منار کے نام کی کتاب ان کی سامنے آ چکی ہے۔ تو آئیے، جیسا کہ ہم نے آپ سے وعدہ کیا تھا کہ پروگرام کے آخر میں ہم آپ کو محمد علی، جو کہ جن کو عظیم ترین باکسر کے نام سے یاد کیا جاتا ہے، ہمارے ان پروگراموں میں بہت ساری خصوصی رپورٹیں ہم ان کے لیے پیش کرتے آئے ہیں، ان کے لیے پروگرام پیش کرتے آئے ہیں، کیونکہ ان کا انتقال ہو گیا تھا گزشتہ ہفتے اور ابھی ان کی آخری رسومات ہونے والی ہیں، جس کے بارے میں ہم تفصیلات آپ کو بتاتے رہتے ہیں۔ تو پاکستان کے دارالحکومت اسلام آباد میں محمد علی کی یاد میں ایک تقریب منعقد کی گئی تھی، جس میں پاکستانی نژاد برطانوی باکسر عامر خان نے بھی شرکت کی تھی۔ عامر خان کہتے ہیں کہ محمد علی کو دیکھ کر انہوں نے یہ کھیل شروع کیا۔ تو باکسر عامر خان نے اسلام آباد میں حال ہی میں ایک باکسنگ اکیڈمی کا بھی افتتاح کیا، اسی حوالے سے آپ کے لیے یہ ہم نے رپورٹ ایک منتخب کیا جو آپ کو دکھاتے ہیں اور اسے ہمارے اسلام آباد بیورو نے تیار کیا ہے۔
In respect of probably the greatest fighter in the history of boxing, we would like to pay our respect from the AK Boxing Academy in Islamabad in Pakistan to the late Muhammad Ali, and we will do it in the traditional style and respect for boxers, and that is with a 10 bell salute. He was my hero and he was the person that got me involved in boxing, because of watching Muhammad Ali I wanted to become a boxer just like him. You know, I used to always hear his quotes, float like a butterfly and sting like a bee. I mean, I still remember them quotes, and he's going to be truly missed, and it's a very sad day for boxing, you know, around the world. He's going to be one person that's going to be missed from us all, even non-boxing fans who know Muhammad Ali as a great person inside and outside the boxing ring. So, you know, all our respects goes out to Muhammad Ali and his family.
Muhammad Ali was a great boxer, but he was also more than that. He was an inspiration to millions throughout the world. He touched everyone, but had a particular impact on the young. And he inspired not only through the grace of his boxing, but also through the sense of purpose he instilled. A desire and a determination to achieve in life.
محمد علی جو خال چھوڑ کے گئے وہ خال کبھی بھی نہیں بھر سکتا ہے، اس کی حیات میں بھی جو ہے کوئی محمد علی نہیں ہے، اس کے جانے کے بعد بھی نہیں آئے گا، یہ باب کلوز ہو گیا، ختم ہو گیا یہ باب۔ ہاں، اس کے آگے جو ہے ہم نے اس سے سیکھنا ہے، جو وہ باکسنگ ہمارے پاس ویڈیو کی صورت میں چھوڑ گئے ہیں، جو ٹریننگ ویڈیو کی صورت میں چھوڑ گئے ہیں، میں اس کو فالو کرتا ہوں بالکل کلیئرلی۔ میں اپنے بچوں کو جو ہے میں لیاری میں ٹریننگ دیتا ہوں، اس کی ٹریننگ، اس کی فٹ ورکنگ، ڈکنگ، موونگ، پنچنگ اور ہٹنگ، یہ تین چار جو ہے پوائنٹس ہیں، اس کو میں جو ہے چیک کرتا ہوں، فائٹ دیکھتا ہوں اس کی، کہ فٹ ورکنگ کا اس کا انداز کیسا ہوتا ہے، کاؤنٹر اٹیک کا انداز کیسا ہوتا ہے، ڈیفینس وہ کس طرح کرتے، ڈکنگ موو کس طرح کرتے، اور اپنے حریف کو کس طرح جو ہے وہ چلاتے ہوتے ہیں۔ اگر وہ چاہے تو ایک راؤنڈ دوسرے راؤنڈ میں بھی ایز اے مائک ٹائسن جو ہے وہ ناک آؤٹ کر سکتے ہیں، لیکن وہ ایک گیم دکھاتے ہیں کہ یہ گیم ہے باکسنگ، اس کو بولتے ہیں باکسنگ، مار دھاڑ نہیں ہے، باکسنگ ایک کھیل ہے، اس کو کھیل کی طرح رنگ کے اندر وہ پیش کرتے ہیں، اور خوبصورتی کی طرح آج تک ایسا میں نے نہیں دیکھا ہے۔
ابھی آپ یہ رپورٹ دیکھ رہے تھے جسے ہمارے اسلام آباد بیورو نے تیار کیا تھا. محمد علی جو عظیم باکسر جن کا گزشتہ ہفتے انتقال ہو گیا تھا اور ان کا اس ہفتے آخری رسومات ان کی ادا کر دی جائیں گی, ان کے آبائی شہر لوئی ویل میں ان کے آخری رسومات کو ادا کیا جائے گا. اور آج کے پروگرام میں ہم نے بہت سارے موضوعات پر بات کی اور ہمیں امید ہے کہ آپ نے اس پروگرام کو پسند کیا ہوگا. ہمیں اس پروگرام کے بارے میں اپنی رائے سے ضرور آگاہ کیجیے گا. آپ ہمارے اس پروگرام کو دیکھ سکتے ہیں urduvoa.com پر لاگ ان کر کے, تو ان جہاں رنگ کے نام سے یہ پروگرام وہاں پر محفوظ ہوگا. اس کو دیکھیے اور اس کو سنیے اور ہمیں آپ اس کے بارے میں رائے دیجیے. اس کے علاوہ سوشل میڈیا کے تقریباً ہر ہی پلیٹ فارم پہ آپ اس پروگرام کو دیکھ سکیں گے, فیس بک پر بھی اور ٹویٹر پر بھی. آپ کے ہمیں انتظار رہے گا آپ کی رائے کا. بہجت کو اب یہ پروگرام ختم کرنے کی اجازت دیجیے. آپ سے میری ملاقات پھر ہوگی. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.